عزیز بھائیوں، سورۃ الانعام کی ابتدائی 7 آیات ہیں. اللہ تعالیٰ کی فضل و کرم سے ہم نے پہلی 5 سورتیں جو ہے وہ اختتام کو پہنچی. ہم نے ان کا مطالعہ لفظاً لفظاً کر لیا الحمدللہ. اور آج ہم یہ قرآن پاک کی 6 سورت ہے اور یہ 5 طوال سورت ہے. طویل سورتیں جو ہیں سبع طوال، جو 7 طویل سورتیں ان میں سے یہ 5 سورت ہے جس کا آج ہم الحمدللہ آغاز کر رہے ہیں. یہ بھی مکی چونکہ سورت ہے تو اور یہ تمام 5 سورتیں جو ہم نے پڑھی ہیں ابھی، طویل 5 سورتیں جو پڑھی ہیں، وہ ساری کی ساری مدنی سورتیں تھیں. سورہ البقرہ، سورہ پھر آل عمران، سورہ نساء، سورہ اس کے بعد ہم نے اس سے پہلے اگرچہ پڑھ چکے ہیں سورہ مائدہ 5، اور یہ 5 سورتیں ساری جو تھیں یہ ساری مدنی سورتیں تھیں. اور مدنی سورتوں کا آپ کو اندازہ آپ کو ہو گیا ہوگا کہ ان سورتوں کے اندر تمام اسلامی نظام حیات، اسلامی طرز فکر، اس کے متعلق اس کے خد و خال اچھی طرح ان سورتوں کے اندر واضح ہو گئے ہیں کہ اسلام کس قسم کا معاشرہ چاہتا ہے، اسلام کس قسم کے قانون ان کے اندر چاہتا ہے، اور لوگ ان کے اوپر کس قسم کے احکام جو ہے وہ کس قسم کے قانون اور احکام کے وہ پابند ہوں گے، اور پھر آپس میں جو سوسائٹی میں جو مختلف امور ہیں ان کے بارے میں بھی مختلف احکامات ان صورتوں کے اندر موجود ہیں. تو وہ ایک معاشرتی ڈھانچہ جو ہے اس کے بارے میں یہ سارے کا سارا صورتیں اس کے احکام کے بارے میں تھیں. اب جو ہے یہ مختلف بالکل یہاں سے دو صورتیں ہیں اگلی، یہ سورۃ الانعام اور سورۃ اعراف، یہ جو ہے مختلف موضوع لے کے لی ہوئی ہیں. اسی لیے ہم تھوڑا سا جو ہے وہ اس پہ ایک دو سلائیڈز، ایک خاص طور پر کم از کم ایک سلائیڈ جو ہے وہ جان لیتے ہیں کہ جو مکی صورتیں ہیں، اور مکی صورتیں وہ صورتیں ہیں جو نبی اکرم صلی اللہ علیہ وسلم پر پہلی وحی کے بعد سے لے کر اگلے 13 سال تک، یعنی ہجرت کے سے پہلے مدینہ پہنچنے سے پہلے جو بھی صورتیں نازل ہوئی ہیں، وہ ایک آدھ صورت جو ہے وہ دوران ہجرت نازل ہوئی ہے نبی اکرم صلی اللہ علیہ وسلم پر، اور اس سے پہلے باقی ساری مکی صورتیں جو ہیں وہ 86 کے قریب ہیں، وہ مکہ میں نازل ہوئی ہیں. تو آپ کہیں اور بھی تھے، مکہ سے باہر بھی تھے، تو ان صورتوں کو مکی کاؤنٹ کیا جاتا ہے، ان کا شمار مکی کیا جاتا ہے کہ وہ مکی دور سے تعلق رکھتی ہیں. تو وہ 13 سال تقریباً 12 سال اور کچھ 5-6 مہینے بنتے ہیں، تو یہ اس دور کی صورتیں ہیں. اچھا، ان مکی جو صورتیں ہیں یا مکہ کا جو دور ہے نبی اکرم صلی اللہ علیہ وسلم کا، ان کو 3 حصوں میں یا پھر آپ یہ بھی کہہ سکتے ہیں 4 حصوں میں تقسیم کیا گیا ہے. اور پہلا جو دور ہے یہ آغاز بعثت سے، جب نبی اکرم صلی اللہ علیہ وسلم کو پر پہلی وحی نازل ہوئی، تو اس کے بعد سے لے کر اعلان کرنے تک کہ آپ صلی اللہ علیہ وسلم کو حکم دیا کہ آپ اعلان کر دیجئے نبوت کا، تو یہ دورانیہ جو ہے 3 سال کا ہے. تو اس دوران پہلے دور کے اندر اس میں 9 صورتیں نازل ہوئی ہیں. پھر دوسرا دور وہ ہے جب نبی اکرم صلی اللہ علیہ وسلم کو کہہ دیا گیا. اچھا، پہلے دور کے اندر بالکل اعلانیہ باہر کھلے عام جو ہے وہ تبلیغ نہیں ہوئی ہے، لیکن جب نبی علیہ وسلم کی نبوت کا اعلان کر کے پھر آپ کو جو ہے باہر دعوت دینے کا آ گیا، تو وہ دور پھر جو اعلان وہ دوسرا دور کہلاتا ہے، اور اس میں تقریباً 34 صورتیں نازل ہوئی ہیں. تو یہ آپ اسے دونوں ادوار کو ملا کے آپ کہہ سکتے ہیں جو پہلے 5 سال ہیں کہ یہ نزول قرآن کا ابتدائی دور ہے. اچھا، پھر تیسرا دور جو ہے وہ ٹائم ہے جب نبی اکرم صلی اللہ علیہ وسلم پر آپ کی مخالفت شروع ہو چکی تھی، آپ کے ساتھیوں اور آپ پر جو ہے ظلم و ستم کفار مکہ نے ڈھانا شروع کر دیے تھے، اور یہ عام الحزن تک ہے. عام الحزن آپ کو یاد ہوگا کہ 9 ہجری میں جب اوپر تلے ابو طالب اور حضرت خدیجہ رضی اللہ تعالی عنہ کا انتقال ہو گیا، تو وہ جو سال کہلاتا ہے 9 نبوی، وہ جو ہے عام الحزن، یعنی حزن کا سال، ملال کا سال اور غم کا سال. تو یہ 5 سال کا جو دور ہے یہ دور متوسط کہلاتا ہے. تو یہ چونکہ اصطلاحات جو ہے یہ مفسرین استعمال کرتے ہیں، اسی لیے میں سوچا کہ آپ جو ہے ان سے جو ہے وہ آگاہ ہو جائیں. اور اس 5 سال کے اندر تقریباً 33 صورتیں نازل ہوئی ہیں. اور چوتھا دور جو ہے جو مکی صورتوں کا ہے، مکی دور نبوت کا ہے، وہ 10 نبوی سے، یعنی عام الحزن کے سال سے اگلے سال 10 نبوی سے لے کر ہجرت سے پہلے تک 13 نبوی تک، یہ 3 سال کا دور ہے. اور یہ دور نبی اکرم صلی اللہ علیہ وسلم کا جو ہے یہ آخری دور ہے، اور اس کے اندر بھی شدید قسم کی پرسیکیوشن مسلمان اس کا جو ہے سامنا کرتے رہے. اور اس میں تقریباً 13 سورتیں اس دور کے اندر جو نازل ہوئی. تو یہ ایک ریفرنس سلائیڈ ہے، یہ اگرچہ اضافی مواد کے حصے کے اندر آنی تھی، لیکن چونکہ میں نے آپ کو اس لیے یہاں پہ اس رکھی کہ آپ اس سے جو ہے وہ آگاہ ہو جائیں کہ یہ کون سا دور ہے. اب مکی صورتوں کی کچھ خصوصیات ہیں، ان میں عام طور پر اسلامی عقیدہ، رسالت، توحید، وحی، آخرت کا جو حساب کتاب ہے تو، اور مواد کا عقیدہ ہے، تو یہ اس کے جو ہے موضوعات ہیں ان کے. اور وہ وجہ اس لیے کہ انسان یہ بنیادی تصورات ہیں، اور اگر انسان ان پہ اوپر ایمان لے آئے تو پھر ایک انسان ایک نظریہ جو ہے اس کے ہاں ایک جو ہے وہ طے پاتا ہے کہ اس پورے نظریے کے حساب سے کہ میں کون ہوں، میں اس دنیا میں کیوں آیا ہوں، مجھے جو ہے اس کے بعد کہاں جانا ہے، میں نے وہاں جا کے میرے ساتھ کیا ہوگا. تو یہ پورا ایک نظریہ ہے، اور اس نظریہ حیات پھر جو ہے وہ اس سے انسان کی زندگی واضح ہوتی ہے، اس کی زندگی کے خد و خال واضح ہوتے ہیں، زندگی کا مقصد واضح ہوتا ہے. پھر اس کے جو ہے اور اسی کی روشنی کے اندر وہ اپنی زندگی جو ہے گزارتا ہے، اور اللہ تعالیٰ کے ساتھ عبد اور معبود کا جو تعلق ہے وہ بھی اس کا جو ہے وہ واضح ہوتا ہے. پھر اسی تصور کے مطابق اسے دنیا کی تمام چیزوں کو وہ ڈیل کرتا ہے، اور دنیا کی چیزوں کو کی ویلیو اور قدر و قیمت متعین کرتا ہے، اور زندگی کا راستہ بھی متعین کرتا ہے. تو یہ مکی قرآن کا جو ہے موضوع ہے عام طور پر. اور پھر جو ابتدائی دور جس کا بھی ہم نے ذکر کیا ہے 5 سال، تو اس کی دعوت کے مناسبت سے یہ جو تھی تو بڑے مناسبت سے مختصر فکرے ہیں، زبان بڑی شیریں ہے اور شستہ زبان استعمال ہوئی ہے، اور مخاطب قوم جو ہے یعنی قریش اور عرب جو تھے ان کے ذوق کے حساب سے بہترین ادبی رنگ بھی لیے ہوئے ہیں، کیونکہ ظاہر ہے یہ عرب جو ہے بڑے اس لحاظ سے ادبی ذوق کے لحاظ سے ایک عمدہ قوم جو ہے وہ شمار ہوتی تھی، تو اس حساب سے ہے تاکہ اس کے اوپر ان کو خطاب کرنے والی جو زبان ہو وہ بھی ان سے بڑھ کر ہو، تاکہ اس کے اوپر کوئی نام نہ رکھ سکے. اور ان میں بڑا تناسب ہے اور روانی ہے الفاظ کے اندر، اور بڑی عالمگیر صداقت جنہیں یونیورسل ٹروتھ کہتے ہیں وہ بیان ہوئی ہے، لیکن بالکل مقامی رنگ لے کر. اور جب بات بتائی گئی ہے تو انہیں وہ باتیں بتائی گئی ہیں تاکہ ان کے اندر کوئی انہیں اجنبیت محسوس نہ ہو. پھر دلائل ہیں اور شواہد ہیں اور مثالیں ہیں اور سب کچھ ہے، اور لیکن ان کے اپنے اندر سے اور ماحول سے اور ان کی تاریخ سے ہے. پھر جو کشمکش کے دور ہے جب پرسیکیوشن شروع ہوئی مسلمانوں کے اوپر، اس میں پھر بڑے پرجوش خطبے ہیں، اور ان میں درجہ کی سروانی ہے، اور ان میں بڑی آگ کی سی تاثیر ہے، اور ایمان کی زبردست دعوت ہے، اور پھر ایک جماعتی شعور ہے اجتماعیت کا، اور تقویٰ پاکیزگی سیرت کی جو ہے وہ بھی دعوت ہے. اور اس کے اندر صبر و ثبات، یعنی صبر کرنے کی، کیونکہ پرسیکیوشن کا دور ہے، صبر کے جو ہے انسان کو مسلمانوں کو اس کے جو ہے حکم دیا گیا ہے، اور اس کے تلقین اور ترغیب دی گئی ہے. جدوجہد کے تقاضے ہیں کہ یہ جو ایمان لانا، ایمان کو پھیلانا اور اس کی دعوت کا پھیلنا، یہ جدوجہد کے بغیر نہ ہوگا، اور مسلمانوں کو آنے والے طوفانوں کے مقابلے کے لیے تیار کرنا ہے. اور پھر ساتھ ساتھ مخالفین اور منکرین اور جو پرسیکیوٹ کرنے والے تھے ان کو یہ جو کام کر رہے تھے اس کے نتائج سے بھی باخبر کیا گیا ہے. اور پھر اس کے اوپر ان کو بڑے زبردست دلائل دیے گئے ہیں، جن کے اندر تاریخی دلائل خاص طور پر جو ہے ان کی تاریخ سے جو ہے وہ لائے گئے ہیں. پھر ان کے جو برے اخلاق تھے، جہلانہ رسوم تھی، اور جو حق کی دشمنی پر اترے ہوئے تھے، تو اس پہ بھی ان کو انتباہ کیا گیا ہے تاکہ ان لوگوں کی غفلت دور ہو جائے، اور یہ سوچنے پہ مجبور ہو جائیں کہ ان کے سوئے ضمیر کو بیدار کیا جائے. اچھا، یہ جو سورت ہے، اب یہ سورت کا آج جو تھوڑا سا اس کا آپ کہہ لیں کہ تعارف بھی اس میں شامل ہے. سورت مبارکہ کا نام الانعام ہے، جس کے جو نام کی جمع ہے، اور اس کے معنی یہ ہوتے ہیں مویشی، چوپائے، ڈومیسٹیکیٹڈ اینیملز جو ہوتے ہیں اس پہ اطلاق ہوتا ہے، اور یہ اونٹ، گائے، بھیڑ، بکری سب پہ اس کا جو شمار ہوتا ہے. اور اس میں اس کا ایک ایک, ایک آیت ہے اس کی سورت کی، اس جس میں اس کا جو ہے انعام مویشیوں کا تذکرہ ہے، اور ان کی حلت و حرمت کے مسائل ہیں. اور باقی صورتوں کی طرح یہ بھی صورت کا موضوع نہیں ہے، بلکہ ایک علامتی نام ہے. یہ جو 5 جو مدنی صورتوں کے بعد پہلی طویل مکی صورت ہے، اس کے 20 رکوع ہیں اور 165 آیات ہیں. کم و بیش جو ہے یہ تھوڑی سی اتنی ہے جتنی سورہ ابھی ہم نے نساء پڑھی تھی، اس سے تھوڑی سی طوالت میں تھوڑی سی کم ہے. زبان نزول یہ بالاتفاق مکی صورت ہے، نبی اکرم صلی اللہ علیہ وسلم کے دور بالکل آخری دور مکہ جو کہتا اس زمانے میں نازل ہوئی ہے تقریباً 13 یہ نبوی ہے، ہجری نہیں ہے، یہ 13 نبوی میں نازل ہوئی ہے اور ہجرت سے بالکل عین پہلے نازل ہوئی ہے. حضرت عباس رضی اللہ تعالیٰ عنہ نے اس کے بارے میں فرمایا کہ سورہ انعام جو ہے ایک مکمل رات، ایک رات میں مکمل سورت نازل ہوئی ہے اور اس کے گرد 70,000 فرشتے تھے جو بلند آواز سے تسبیح پڑھ رہے تھے. اور یہ حدیث الموجب الکبیر میں جو ہے بیان کی گئی ہے. اور حضرت اسما بنت یزید بیان کرتی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم پر سورت انعام یک بار کی یعنی ایک ٹائم میں نازل ہوئی ہے. اس وقت میں نبی کریم صلی اللہ علیہ وسلم کی اونٹنی کی لگام پکڑی ہوئی تھی اور اس سورت کے بوجھ سے لگتا تھا کہ اس اونٹنی کی ہڈیاں ٹوٹ جائیں گی. اور تیسری جو روایت ہے وہ حضرت انس بن مالک سے ہے کہ رسول صلی اللہ علیہ وسلم نے فرمایا سورہ الانعام نازل ہوئی اور حالانکہ اس کے ساتھ فرشتوں کی ایک جماعت تھی جس نے مشرق اور مغرب کو بھر لیا تھا، اور یعنی وہ اتنی بڑی تعداد فرشتوں کی اس سورت کو لے کے نازل ہوئی اور بلند آواز سے تسبیح اور تقدیس کر رہے تھے فرشتے اور زمین لرز رہی تھی اور رسول اللہ صلی اللہ علیہ وسلم بھی پڑھ رہے تھے سبحان اللہ العظیم سبحان اللہ العظیم. یہ بھی الموجم الاوسط میں جو ہے وہ اس کا بھی تذکرہ ہے. اب آپ دیکھ رہے ہیں کہ حدیث کی تین کتب کا تذکرہ ہے، الموجم دو کتب کا، الموجم الکبیر اور الموجم الاوسط. تو یہ آپ جو ہے بہت سارے ساتھی جو ہے شاید مطلب سوال ذہن میں آئے کہ یہ کون سی کتب ہے، تو جو ہماری مزید اضافے اور کا حصہ ہے اس کے اندر ہم نے اس کا تھوڑا سا تعارف جو ہے دے دیا ہے. سورہ انعام کے مضامین کون سے ہیں؟ اس میں تمام مکی صورتوں کی طرح توحید کے مضامین ہیں، رسالت کے بنیادی مسائل ہیں، اور پھر اس زندگی کے بعد جو موت اور حشر نشر حساب کتاب کا بیان ہے، حضرت ابراہیم علیہ السلام کے دین، اصل دین، دین ابراہیمی کی وضاحت ہے، اور اس کے اوپر پھر استدلال کیا گیا ہے انسان کے اندر سے بھی اور انسان کے باہر سے بھی، بیرونی اور اندرونی شہادتیں دونوں کی گئی ہیں. اور خاص طور پر ایک مضمون بہت زور دے کر بیان کیا گیا ہے کہ یہ جو مشرکین کر رہے ہیں معجزوں کی اور اپنے ایمان لانے پہ اسی کو موقوف، اسی پہ موقوف کر رکھا ہے، یہ بہرحال نہیں ہوگا، اور اس کی وجہ بتائی گئی ہے. اور پھر اس میں تقدیر کا بھی بیان ہے، مشرکانہ رسوم و رواج کا بھی جو ہے وہ بیان کیا گیا ہے، اور عذاب لانے کا جو تقاضا ہے مشرکین کا اس کے اوپر بھی سوال اٹھایا گیا کہ اگر یہ عذاب آ گیا تو تمہارے پاس اس کے بچاؤ کا کیا سامان ہے. اس پوری صورت کے ساتھ مضامین ہیں، شرک کی نفی ہے، عقیدہ توحید کو بیان کیا گیا ہے اور اس کی طرف دعوت بھی دی گئی ہے، عقیدہ آخرت کی تبلیغ کی گئی ہے، اور اس خیال کی تردید کی گئی ہے کہ زندگی بس یہی زندگی ہے، اس کے بعد کی کوئی زندگی نہیں. پھر جاہلیت کے مروجہ توہمات جو اس معاشرے کے اندر رائج تھے ان کی تردید کی گئی ہے، بڑے بڑے اخلاقی اصولوں کی تلقین کی گئی ہے جن پر اسلام اپنی سوسائٹی کی طرف ہے، آپ صلی اللہ علیہ وسلم اور آپ صلی اللہ علیہ وسلم کی دعوت کے خلاف لوگوں کو جو اعتراضات تھے جو پیش کیے جاتے تھے ان کا جواب دیا گیا یہاں پہ، اور دعوت کے بظاہر نتیجہ خیز نہ ہونے پر آپ صلی اللہ علیہ وسلم اور عام مسلمانوں میں جو اضطراب پایا جاتا تھا اس پہ تسلی دی گئی ہے، اور منکرین اور مخالفین کو ان کی غفلت، ان کا انکار اور ایک خودکشی کے راستے پر جو چل رہے تھے اس پہ نصیحت کی گئی ہے، تنبیہ بھی کی گئی ہے اور تحدید یعنی دھمکی بھی دی گئی ہے نتائج کی. تو یہ اس سورت کے مضامین ہیں. اچھا، اس کا مقام کیا ہے سورت کا؟ اس سورت کا ظاہر ہے اب مکی سورت سے مدنی سورتیں ختم ہو گئی ہیں، تو اس سورت کا اگلی مکی سورت الاعراف سے جوڑا ہے. اور جیسے سورہ انعام میں تو توحید اور معاد کا عقیدہ یعنی دوبارہ لوٹنے کا زندگی کے بعد، اور رسالت کے جو ہے وہ جو ابھی جس کا ہم نے تذکرہ کیا ہے بنی مسائل ہیں، اور دعوت کو نہ قبول کرنے کی صورت کے اندر تبیح ہے اور دھمکی ہے، اور یہ کفار مکہ کے خلاف چونکہ بالکل آخری مکی دور میں نازل ہو رہی ہے تو ان کے خلاف ایک حتمی فرد جرم بھی ہے، فائنل چارج شیٹ لگائی گئی ہے صورت کے اندر. اور ہم کہہ سکتے کہ تمام مکی 13 سالہ دور کی مکی جو دعوت ہے اس کا خلاصہ اس صورت میں بیان کیا گیا ہے. سورہ الاعراف میں انذار کا پہلو غالب ہے، اور جو بھی جو رسولوں کی دعوت کو نہ ماننے والی قومیں ہیں ان کے ساتھ اللہ تعالیٰ جو ہے وہ کیا کرتا ہے، ان کے کیا نتیجہ ہوتا ہے، اس کے اوپر تاریخ سے شہادت لائی گئی ہے. اور انشاءاللہ ہم جب اس سورت پر اگلی سورت میں پہنچیں گے تو اس کا پھر تفصیل سے پڑھیں گے. اب ایک اور بات یاد رکھ لے कि आप इतना बड़ा कुरान कैसे 86 सूरतें हैं जिसमें अकायद और ईमानियात के मुबाइस बहुत ज्यादा है, तो इसकी क्या वजह है? अब ये जान लीजिए, इस्लाम नजरियाती इस्लाह के जरिए इंसान के किरदार में इस्लाह और तब्दीली चाहता है, यानी इंसान पहले उसका नजरिया बदले और फिर उसके साथ साथ उसकी जिंदगी भी बदले, यानी इसके यानी फिक्री मुताबकत, यानी फिक्री और नजरियाती जो इस्लाह है वो इंसान की जो अमली इस्लाह है उसकी जिंदगी में तब्दीली ये साथ साथ हो। यानी इस्लाम महज फिक्री तामीर और फलसफियाना तौर पर जो है, कोई नजरियाती तौर पर, कोई खाली जो है लेक्चर्स के जरिए और इस तरह की कोई डॉगमा नहीं है इस्लाम, बल्कि इस्लाम एक फिक्री इस्लाह और रहनुमाई की एक तहरीक बरपा करना चाहता है ताकि जिसकी बुनियाद पे एक उम्मत की तामीर हो और उसके तर्ज़ फिक्र में एतिकादी तसव्वुरात, जो एतिकाद अकीदे के तसव्वुरात और एक जिंदा फ़ाल मुआशरे का वजूद साथ साथ मौजूद हो। यानी ये ऐसे ना हो कि लोगों का कुछ डॉगमा हो जैसे ईसाइत में है कि कुछ चीजों पर बिलीव कर लिया जाए और जिंदगी में उन चीजों का कोई अमल दखल ना हो और जिंदगी उनसे बिल्कुल खाली हो, बल्कि चाहे मुखालिफ समझ में भी हो, इस्लाम का ये तसव्वुर नहीं है। इसीलिए इस्लाम ने बड़े बहुत ज्यादा इन पर जोर दिया है। इस्लामी मुआशरे में एक तर्ज फिक्र और उस फिक्र के मुताबिक फिर असासी तसव्वुरात में कोई बोध ना हो, इनमें कोई डिस्क्रिपेंसी ना हो, जो इस्लामी नजरियात है और इस्लामी तर्ज जिंदगी है इनमें कोई डिस्क्रिपेंसी ना हो, ये जो इस्लाम चाहता है। और इसके पेश नजर ये ना था कि लोगों के कुछ अकायद में तब्दीली करके कुछ मुआशरती हालात जो है मिसलाहात थोड़ी सी करके बस फिर कह दिया जाए कि ठीक है इस्लाम नाफिज हो गया, ऐसा नहीं है। इस्लामी तसव्वुर हयात और निज़ाम जिंदगी का हुसूल उस वक्त तक नामुमकिन है जब तक मुआशरे के अफराद के अंदर उनके जहन भी बदल ना जाए, इस्लामी तर्ज फिक्र ना पैदा हो जाए उनके ऊपर, और फिर इसी तर्ज फिक्र और इन्हीं नजरियात और तस्वुरात और अकायद की दुरुस्तगी और उनकी अमली जिंदगी की तश्कील और तामीर भी उन्हीं के मुताबिक जब तक ना हो तो जाहिर है ये काम जो है मुमकिन नहीं। और यही वजह है कि फिर इस्लामी निज़ाम हयात की फिक्री बुनियादों को मजबूत बनाने के लिए मक्की दौर के तवील दौर यानी 13 साल में वो मुसलसल अहकाम नाजिल होते रहे जो इस्लामी निज़ाम हयात में एक मतलूबा किरदार बनाने के लिए जरूरी है और इस्लामी तर्ज़-ए-हयात के सांचे में ढालने के लिए जो सांचा बनाने के लिए और उसमें सांचे में ढालने के लिए जो चीजें जरूरी थी वो अकायद सारे के सारे बयान किए गए। इसलिए इसके ऊपर हमने ज्यादा वक्त लिया है कि आप ज़ाहिर है कि मक्की सूरतें भी हम जो है वो पढ़ेंगे आगे भी और इनके मुबाहस भी चलते रहेंगे, तो ये बुनियाद का काम करेंगी, ये जो रेफरेंस स्लाइड्स हैं आप इनको देखिए कि ये क्यों जरूरी है, ये उनकी फिलासफी थी। सबक की तरफ आए, अल्हम्दुलिल्लाहिल्लज़ी, अलहमदो तारीफ है, अब हम अल अल का चुके लग गया है तो तारीफ, इसमें तमाम तारीफ, तारीफ की तमाम किस्में, ये ज़ाहिर लाम जिन्स, लिल्ला है अल्लाह के लिए, अल्लज़ी जो, तमाम तारीफ यानी तारीफ की तमाम किस्में और अल्लाह के लिए है जो जिसने जो भी आगे उसकी बात मुकम्मल होगी। अब हम्द के अंदर जो है ये तारीफ भी आती है और इसमें शुक्र भी आती है, जब हम्द में तारीफ और शुक्र दोनों चीजें जमा हो जाए तो ये जो है वो तारीफ और शुक्र जब दोनों चीजें जमा हो जाए तो ये हम जो है वो कहलाती है। खलक समावात वल अर्ज, जिसने खलका पैदा किया समावात आसमानों को और जमीन को। अब ये आसान अल्फाज हैं, इनकी तशरीह की जरूरत नहीं है, मैं सिर्फ वहां पे हम जो है वो थोड़ा सा वक्त लगाएंगे जहां पे जिन अल्फाज पे ज्यादा जरूरत है, और अगर किसी लफ्ज के आप समझते हैं आपको मानी नहीं है तो बिलाशुबा आप प्रोग्राम नोट कर लें और प्रोग्राम के आखिर पे आप मुझे जो है वो बता दें, ये पूछ लें या सबक के दौरान भी पूछ सकते हैं। वजाला जुलमात, वजाला जाला जो है वो बनाना होता है, इसी से उर्दू का लफ्ज भी निकला हुआ है, जाली बनाई हुई चीज यानी दो नंबर की चीज जो इसे कहते हैं हम जाली चीज। जुलमात, जुलम जो है जुलमतुन जो है आपको पता है साया अंधेरा, व नूर जिसने जुलमात बनाए अंधेरे, व नूर और नूर रोशनी को बनाया। जुलमात जो है ये जुलमतुन की जमा है अंधेरा, और नूर जो है जाहिर ये वाहिद के तौर पे इस्तेमाल हुआ है, और कुरान में ऐसे ही हुआ है कि कुरान में हर जगह पे अंधेरे जो है जुलमात इस्तेमाल हुआ है जमा के तौर पे, इसलिए कि अंधेरे के बहुत ज्यादा शेड्स हैं और नूर जो है वो वाहिद के तौर। अच्छा, जुलमत अंधेरे जो जुलमत है अंधेरा जो है इसका अपना कोई वजूद नहीं है, हर वो जगह जहां पे नूर नहीं है तो नूर की अंदर मौजूदगी का नाम जो है वो जुलमत है अंधेरा है, तो इसलिए उसके बहुत ज्यादा शेड्स हैं और नूर जो है वो रोशनी है, उसका कोई और जो है वो एक ही रोशनी है, और इसलिए नूर वाहिद के सीगे में कुरान में इस्तेमाल हुआ है। انوار استعمال نہیں ہوا اس کی جمع. ثم الذین کفروا, پھر الذین, وہ لوگ جنہوں نے کفروا, کفر کیا, پھر بھی وہ لوگ, یعنی اب دیکھیں کہ اس کے بعد جو ہے اللہ تعالیٰ کی ذات تو وہ ہے جس نے زمین و آسمان سے مراد ہم کے بتاتے چلے آ رہے ہیں کہ جب یہ لفظ آتا ہے تو آج کل اس کا جو مفہوم ہے ہم کائنات کے لفظ سے بہت اچھی طرح ادا کر سکتے ہیں. پوری کائنات جو کچھ بھی موجودات میں ہے, کائنات کے اندر کہیں بھی کسی چیز کے اندر, چاہے وہ ایک یونیورس ہے یا جو پیرلل یونیورس کا کوئی تصور ہے, اس کے اندر بھی ہر چیز کو اللہ تعالیٰ نے پیدا کیا ہے, اور اس کے اندر نور اور روشنی اور ظلمات اندھیرے ہر چیز جو ہے وہ اسی نے پیدا کر دیا. ثم الذین کفروا, پھر جنہوں نے کفر کیا, پھر بھی وہ لوگ جنہوں نے کفر کیا, بے رب ہیں اپنے رب کے ساتھ, یعدلون. اب یہ لفظ یعدلون جو ہے, اب دیکھیں اس کو آپ خود جو آئیڈینٹیفائی کی, یہ عدلہ ہے, عدلہ یعدلو, عدل کرنا, برابر کرنا. پھر بھی وہ لوگ اپنے رب کے, یعنی جنہوں نے اپنے رب کے ساتھ کفر کیا, برابر کرتے ہیں, یعنی برابری کرتے ہیں, شرک کرتے ہیں, دوسروں کو برابر ٹھہراتے ہیں. ہوالذی خالقکم, وہی تو ہے ذات, ہوالذی وہی ذات ہے, خالقہ جس نے پیدا کیا, کم تم کو, من تین, مٹی سے, یعنی گارے سے, ایک گارے سے پیدا کیا, تین کا مطلب گارا ہوتا ہے, یا مٹی کے اندر پانی ملا دیا جائے تو وہ جو ہوتا ہے وہ گارا. ثم قضا, پھر فیصلہ کیا, قضا جو ہے وہ فیصلوں کے معنوں کے اندر اردو میں بھی استعمال ہوتا ہے, اجلا, ایک مدت کا, اجل ایک ڈیفینیٹ مقرر شدہ مدت کو جو ہے وہ مقرر اجل کہتے ہیں. اسی لیے اجل موت کے معنوں میں بھی جو ہے استعمال اس لیے اس معنوں میں ہوتا ہے, اجل کے معنی موت نہیں ہوتے, لیکن اجل کے معنی جو ہے وہ فگوریٹو اصطلاحی معنوں میں اس لیے اسے موت کہا جاتا ہے کہ وہ ایک معین وقت کے اوپر آتی ہے, اس لیے مقررہ وقت کے اوپر آنے والی چیز جو ہے یعنی موت, وہ بھی اجل کے معنوں میں استعمال ہوتا ہے. وہ اجلم مسما, وہ اجلن اور مقرر وقت, مسما جو نام دیا گیا معین ہے بالکل, یعنی اجل ویسے بھی مقرر وقت کے لیے ہوتا ہے اور مسما جس کو نام دے دیا گیا, یعنی اجل بالکل, یہ لفظ مسما ہے, یہ سین میم جو ہے واو, یہ سموہ جو ہے جو آسمان جس کے معنی بھی جس کے لفظ وہ نکل دیا آتا ہے, اور سما جو ہے جیسے سما جو ہوتا ہے نام تسمیہ, وہ بھی اسی سے نکلے ہوئے لفظ ہے. تو یہ باب تفیل سیکنڈ فارم ہے, سما جو سمی تسمیت, نام دینا, نام زد کرنا, مقرر کرنا, یہ اس کے معنوں کے اندر آتے ہیں. اجلن مسما, وہ اجل, وہ وقت جو مسما جو مقرر کیا ہوا ہے, اور مسما سے پھر مطلب ہو گیا طے شدہ, نامزد مقرر کرتا, عندہ اس کے پاس, یعنی یہ اللہ کے پاس معین ہے وقت. ثم انتم, پھر تم, تم ترو, تم شک کرتے ہو, پھر بھی تم شک کرتے ہو, یہ جو مین را یا مریون یا ریب سے بھی نکل ہو رہا ہے, ذالک الکتاب لا ریب, ریب اس کے معنی شک کرنا ہوتا ہے, لیکن یہ باب افتعال ہے جو ہے, ام ترا یم تری امترا ان, شک کرنا, پھر بھی تم شک کرتے ہو, ایٹ فارم آف دا ورڈ ہے یہ. وہو اللہ, اور وہی اللہ ہے, فی السماوات و الارض, زمین اور آسمانوں میں, یعلم, وہ جانتا ہے, سرکم, سر جو ہے سر اور سے اسرار, یہ دونوں معنی لفظ اردو میں استعمال ہوتے ہیں, چھپا ہوا, کم تمہارا, یعنی جو کچھ تمہارا چھپا ہے اس کو جانتا ہے, تمہارے چھپانے کو جانتا ہے. وہ جہرکم, اور تمہارے جو چیز تمہاری اوپن ہے, کھلا ہے, نمایاں ہے, اس کو بھی جانتا ہے. تو یہ دونوں لفظ جو ہے معروف ہیں اردو کے اندر, سر اور جہر, سری نمازیں اور جہری نمازیں جن کے اندر تلاوت کی جاتی ہے اور تلاوت زور سے نہیں کی جاتی, پوشید اور ظاہر کے معنوں کے اندر استعمال ہوتا ہے. وہ یعلم, اور وہ جانتا ہے, ما تکسبون, جو تم کسب کرتے ہو, یہ تکسبون کسبہ ہے, جو جانتے جو تم کماتے ہو, کمائی کرتے ہو, وہ بھی جانتا ہے. اب ان تین آیات کا ساتھی ترجمہ پڑھ دیں.
تعریف اللہ کے لیے ہے جس نے زمین اور آسمان بنائے, روشنی اور تاریکیاں پیدا کی, پھر بھی وہ لوگ جنہوں نے دعوت حق کو ماننے سے انکار کر دیا ہے, دوسروں کو اپنے رب کا ہمسر ٹھہرا رہے ہیں, وہی اللہ ہے جس نے تم کو مٹی سے پیدا کیا, پھر تمہارے لیے زندگی کی ایک مدت مقرر کر دی, اور ایک دوسری مقدر مدت اور بھی ہے جو اس کے ہاں طے شدہ ہے, مگر تم لوگ ہو کہ شک میں پڑے ہوئے ہو. وہی ایک خدا آسمانوں میں بھی ہے اور زمین میں بھی, تمہارے کھلے اور چھپے سب حال جانتا ہے, اور جو برائی بھلائی تم کرتے ہو اس سے خوب واقف ہے.
جزاک اللہ. اب آپ یہ سامنے ہیں آپ کی 3 آیات, ان کا ترجمہ بھی آپ نے سن لیا ہے, ترجمہ آپ کے سامنے ہے. جیسے میں کہتا ہوں کہ بہتر تفہیم کے لیے آپ جو ہی آپ کے سامنے آیت اور اس کا ترجمہ آئے تو آپ فوری طور پہ اپنا پہلے جو کام کریں آپ دیکھیں کہ اس میں کون سا مضمون بیان کیا گیا ہے, اور پھر جب ہم آگے انشاءاللہ اس کو بیان کریں گے تو پھر آپ میچ کریں کہ کیا میں نے میرا گیس جو ہے اور یا میرا اندازہ یا جو میں جو اسے میں نے سمجھا ہے وہ کس حد تک میں قریب ہوں اس کے. تو یہ اس طریقے سے آپ پریکٹس کیجئے, اور یہ جو ہے انشاءاللہ تعالی اسے قرآن کو سمجھنے کے اندر جو ہے آیت کو, کسی بھی آیت یا آیات کو سمجھنے میں یہ آپ کا مددگار ہوگا انشاءاللہ. اب یہ جو ہے اس میں آپ دیکھیں کہ اللہ تعالیٰ کی ذات کے بارے کے اندر, اس کی صفات کے بارے کے اندر اور اس کے کمالات کے بارے کے اندر جو ہے وہ بتایا گیا ہے, یعنی توحید کی بات کی گئی ہے, اور پھر اضافی طور پر اور بھی ایک دو چیزیں ہیں جو ابھی ہم اس کے ساتھ جو کریں. یہ جو پہلی بات کی گئی ہے آسمانوں اور زمینوں کی تخلیق کی بات کی گئی ہے, اور زمین و آسمان کی تخلیق سے اللہ تعالیٰ کی توحید کے اوپر جو ہے وہ دلیل لائی گئی ہے. سب سے پہلے تو جیسے میں نے کہا کہ حمد کا لفظ ہے, اس میں تعریف اور شکر دونوں کے لیے استعمال ہوتا ہے, اور اس سے مراد یہاں پہ پھر اسے دونوں معنی ہی مراد ہو سکتے ہیں. اور پھر اسی آیت کریمہ میں عقید توحید کو بیان کیا گیا ہے کہ جس میں اللہ تعالیٰ کے وجود کو ثابت کیا گیا ہے, یعنی بتائی گئی ہے کہ دیکھو وہی ذات تو ہے جس نے یہ کیا ہے اور یہ کیا ہے, اور اللہ تعالیٰ کی وحدانیت کے اوپر جو ہے وہ استدلال کیا گیا ہے کہ, اور بات یہ بتائی گئی ہے جو اس آیت کے اندر کہ جب ساری کائنات کی اور اس کی ہر چیز کا مالک بھی اور خالق بھی اللہ تعالیٰ ہے, اور اس پوری کائنات کے اندر پھر جو جمال اور کمال اور حکمت اور قدرت اور صنائی اور کاریگری جو ہمیں نظر آتی ہے, اس کے اندر جو پرفیکشن نظر آتی ہے, ان سب کا کو خلق کرنے والا بھی اور ان کو پرفیکٹ کرنے والا بھی اللہ تعالیٰ کی ذات ہے. اس کی ستائشوں کا اصل ان یہ جو کاریگریاں ہیں, یہ صنائیاں ہیں, کوئی خوبصورتی ہے, یہ جو پرفیکشن ہے, آرگنائزیشن ہے, یہ ساری ساری اس کا اصل مستحق تو جو ہے وہ تعریف کا وہ اللہ تعالیٰ کی ذات ہے, اس نے یہ کیا ہے سب. اور اگر پھر اس کائنات کے اندر جو ساری چیزیں اس سے اگر کوئی مستفید ہو رہا ہے تو پھر اس کے اندر شکر کا مفہوم خود بخود اپنے آپ سے شامل ہو جاتا ہے. اگر میں پانی پی رہا ہوں تو استفادہ کروں, اور میں ہوا جو ہے وہ لے رہا ہوں, سانس لے رہا ہوں, تو یہ ساری کی ساری اللہ تعالیٰ کی نعمتیں ہیں, اور چونکہ میں اس سے میری زندگی جو ہے وہ عبارت ہے, لہٰذا مجھے اللہ تعالیٰ کا شکر مجھ پہ واجب ہے, اسی لیے الحمد کے اندر یہ دونوں لفظ جو ہے وہ شامل ہیں. لیکن اس پہ پھر جو ہے اظہار تعجب کیا گیا ہے شرک کے اوپر کہ دیکھو یہ بات ہے کہ وہی تو ہے جس نے یہ ساری اس کائنات کو خلق کیا, اس میں پرفیکشن آرگنائزیشن اور ضرورت کی ساری سامان رکھا ہے اس نے, اور وہی ہے یہ جو دن کو نکالتا ہے, دن کے اندر سورج نکلتا ہے اور سورج کی روشنی سے جو ہے وہ زندگی نمو پاتی ہے, اور پھر وہی ہے جس نے رات جو ہے وہ لاتا ہے, اور رات کی بھی اپنی حکمتیں ہیں, اور رات کے اندر جو ہے وہ گروتھ ہوتی ہے اور چیزیں بڑھتی ہیں اور سکون ہے انسانیت کے لیے اور دوسرے چیزوں کے جانوروں کے لیے, تو پھر یا دوسرے اور بھی جو ہے استفادہ کرتے ہیں چیزیں مختلف طریقوں سے, تو یہ ساری کا سارا تو اللہ تعالیٰ کی ذات کی وجہ سے ہے, اس نے ایسا کیا ہے. پھر جب ساری کی ساری چیزیں اسی کی وجہ سے ہیں تو پھر دوسروں کے آگے جھکنا, دوسروں کے آگے سجدے کرنا, نظر نیازیں اوروں کے آگے چڑھانا, اپنی حاجتیں اوروں کے اس کے علاوہ پیش کرنا, اس جیسا شرک تم کہاں سے گھڑ لائے ہو؟ پھر یہ عقل اور نقل دونوں کے خلاف ہے, انسانی عقل بھی اس کو تسلیم نہیں کرتی ہے, تو اس پہ جو ہے وہ اظہار تعجب کیا گیا ہے. اور پھر انسان کا اپنا وجود جو ہے وہ بھی توحید کی دلائل کا ایک عظیم مجموعہ ہے کہ انسان کو بتایا گیا کہ اللہ تعالیٰ انسان کو پیدا کیا, اور اس کے جسم کے جو اجزاء ہیں جس سے وہ جو ہے مرتب ہوا ہے انسان کا جسم پہلی مرتبہ, وہ اجزاء بھی کنٹینٹس بھی زمین سے لیے گئے تھے, یعنی اللہ تعالیٰ نے انسان کو مٹی سے پیدا کیا. پھر ذرا دیکھو مٹی سے پیدا کر کے اس نے کن صلاحیتوں سے اور کمالات سے نوازا, اور اب انسان کی خودسری کا یہ عالم ہے کہ وہ اللہ کے سامنے اکڑ جاتا ہے اور اس کے احکام کو توڑتا ہے, اس کا انکار کرتا ہے, اسے مالک خالق اور معبود ماننے سے انکار کرتا ہے, اور پھر اس انکار اور اس تکبر اور نخوت کے نتیجے میں وہ ایک انتہائی ناپسندیدہ کردار کا حامل بن جاتا ہے. उसकी पैदाइश की तरह उसकी जिंदगी के दौरान भी उसी ने तय किया है। किसी इंसान को इस दुनिया के अंदर इस बात की इजाजत नहीं है कि वो अपनी मर्जी से जब तक चाहे इस दुनिया के अंदर रहे और अपनी मर्जी की मुद्दत जो है यहाँ दुनिया के अंदर गुजारे, बल्कि उस दुनिया के अंदर उसको जो मुद्दत दी है वो अल्लाह ताला ने मुद्दत मुकर्रर की है, और वो इसलिए दी है कि वो आने वाले वक्त यानी आखिरत के हिसाब किताब के लिए तैयारी कर सके, और जहां पर उसने हिसाब देना है। फिर उसकी पैदाइश, उसकी जिंदगी, उसकी मौत, सब कुछ तो अल्लाह ताला के हाथ में है। उसको मानने से इनकार, उसके आगे झुकने से इनकार, उसकी मर्जात से बेखबरी इंसान की, ये किस दर्जे की नाकाम जिंदगी है कि इंसान को यही न जाने कि मुझे किसने पैदा किया और यही न जाने कि उसे क्यों पैदा किया गया है, इससे ज्यादा जो है नाकाम जिंदगी है, जिसे इंग्लिश में कहते हैं कि लूजर, व्हाट ए लूजर ह्यूमन बीइंग इज, के वो ये खुद ही नहीं जानता कि उसे क्यों पैदा किया गया और किसने पैदा किया, इससे बढ़कर जो है बेखबरी की जिंदगी कोई हो नहीं सकती है। अल्लाह ताला जमीन व आसमान, यानी जमीन व आसमान का मतलब जब भी होता है तो फिर उससे पूरी कायनात का तस्वीर कीजिए, उसका इलाह है और पूरी कायनात में उसी की बिल्कुल यकसा बराबर मुतलकुल एनाम हकमियत और तदबीर चल रही है, उसके साथ कोई इसमें शरीक नहीं है कि कोई किसी दूसरी सियारे और मखलूक और किसी और यूनिवर्स का कोई और खुदा हो, और वह हर छुपे और जाहिर अमल को वो जानता है। और ये जो बताया ना कि वो यालम सिरकुम व जहरकुम, वो जानता है, और ये इसलिए भी बताया गया कि देखिए जो उसने हिसाब किताब कायम करना है, हिसाब किताब का लाजमी तकाजा ये है कि उसको इल्म हो, उसका अदल वो तभी कर सकेगा कि उसको इल्म हो, और वो अदल करेगा वो इसलिए कि उसको हर चीज का इल्म है, तुम्हारे छुपे को भी और जाहिर को। ये छुपे और जाहिर होना तो हमारे इंसानों के लिए है, लेकिन अल्लाह ताला के लिए कोई चीज भी जो है वो छुपी हुई नहीं है। फिर अगली आदमी ने फरमाया वमा ताती हिम, वमा और नहीं, ताती हिम आती है पहुंचती है उनके पास, आता जाती की मनी आना या पहुंचना दोनों होते एक ही बात है, मिन आयतिन कोई निशानी, मिन आयात रब्बिहिम, मिन आयात निशानियों से, रब्बिहिम उसके रब की निशानियों में से कोई ऐसी निशानी नहीं पहुंचती उनके पास, इल्ला मगर, कानू थे, अनहा उससे, उस पर मोरिदीन एराज करने वाले, मगर वो होते हैं इससे एराज करने वाले। एराज जो है हमने इसको जो है इसी तरह लफ्ज को मानी कर दिया, एराज चूंकि उर्दू में मारूफ है, एराज यानी मुंह मोड़ना, आना दा जोरे दो एराजन, मुंह मोड़ने के मानों में, एराज करने के मानों में ये इसी तरह इस्तेमाल होता। फकत कज़्ज़बू यकीनी तौर पर झुटलाया, बिल हक हक को, उन्होंने हक को झुटलाया, लम्मा जा अहुम, लम्मा वेन एवर, जब भी जा आया हूं उनके पास, जब भी आया उनके पास, फसौफा पास अन करीब, जाती हिम आएगा उनके पास, पहुंचेंगी उनके पास, अम्बा मा खबरें, अम्बा जो है खबरें, मा जिसका, वो खबरें जिसकी, अम्बा न जो है वो नबा की जो है वो खबरें जमा है नबा के, ये जो आम टेलीविजन रेडियो से जो पढ़ी जाती खबरें वो भी अम्बा कहलाती हैं, कानू जिसका वो थे, भी उसका, यस्ताजीउन इस्तेजा करते, जिसका वो, जिन खबरों का वो इस्तेजा मजाक उड़ाया करते थे, ये जो यस्ताजीउन है ये इस्तेजा, यस्ताजीओ इस्तेजाअन, टेंथ फॉर्म द वर्ब जो है बाब इस्तफाल मजाक उड़ाना। इस आयत का तर्जुमा पढ़ दें।
लोगों का हाल यह है कि इनके रब की निशानियों में से कोई निशानी ऐसी नहीं जो इनके सामने आई हो और उन्होंने इससे मुंह ना मोड़ लिया हो, चुनाचा अब जो हक इनके पास आया तो इसे भी उन्होंने जुटला दिया। अच्छा, जिस चीज का वो अब मजाक उड़ाते रहे हैं, अनकरीब इसके मुतालिक कुछ खबरें इन्हें पहुंचेंगी।
अब देखिए, अब अगर आप ये देखेंगे ये आयत का तर्जमा ये है तो इसके सामने क्या चीज आती है। पहली बात यह है कि अल्लाह ताला की तरफ से निशानियां आती हैं लोगों के सामने और निशानियों से लोग मुंह मोड़ लेते हैं, मजाक उड़ाते हैं, इनकार करते हैं। दूसरी बात फरमाई है कि ये जिन चीजों का इनकार कर रहे हैं, जिस हकीकतों का, ये हकीकतें करीब इनके सामने मुंह जो है बिल्कुल खोल के और बिल्कुल वाजे तौर पर इनके सामने जो है वो खड़ी होंगी। यानी ये जार पेशन गोई है, ये वाजे तौर पर कि जिस चीजों के मजाक उड़ा रहे हो ये तुम्हें खुद ये तुम्हारे सामने आ खड़ी होंगी, ये पेशन गोई है। इसके इसे आप देख सकते हैं किस तरीके से आप आयत का जो है वो एक छोटा सा उनवान दे सकते हैं जो आपकी तफहीम के लिए और समझने के लिए हेल्पफुल होता है। अब ये मुशरिकीन का इनकार है, इस्तेजा है, और इस्लाम के अमूमी गलबे की पेशन गोई है। ये अमूमी गलबे की है, जिन्हें डेफिनेट इसके बारे में नहीं बताया गया, लेकिन बताया गया अमूमी तौर पर जनरलाइजेशन के अंदाज में ये बता दिया गया कि ये चीज, ये दावत बिल्कुल अनकरीब तुम्हारे सामने जो है ऐसी हालत में खड़े होगी कि तुम बेबस हो गए। ये तौहीद और कयामत के दलाल के बाद बातों की तकजीब की तो कोई गुंजाइश नहीं थी जैसे, लेकिन फिर भी कुछ लोग ऐसे हैं कि उसके बावजूद भी अल्लाह का भी और अल्लाह की आयात का भी उससे एराज करते हैं, मुंह मोड़ते हैं और हक को झुटलाते हैं। उनके पास जो आया यानी जो चीज भी उनके हक पर, हक से मुराद जो है कुरान करीम है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद इस कुरान पाक को लेके आए आप, और ये कुरान मजीद हक है, और ये अपने तसुबात में इस कदर पुख्ते हो चुके हैं कि हक की कोई बात या हक की ताईद में कोई दलील इनके दिलो दिमाग पर असर नहीं करती है, और ये अपने आबाओजदाद के जाहिलाना रस्म व रिवाज को किसी भी तरीके से छोड़ने को तैयार नहीं है। अब ज़ाते रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत और कुरान करीम का मौजज़ा होना, ये रोशन दलीलें जो सरासर हक है, और ये इन्हीं को जो हक कहा गया है, और ये दो चीजें जो है ये हक हैं, इनसे भी इन्होंने फायदा नहीं उठाया, और आप सल्लल्लाहु अलैहि वसल्लम का भी और इस कुरान मजीद का भी इन्होंने मजाक और तमस्कर उड़ाया है, और इस दावत और इस दीन का जो है झुठला दिया है। पर इस पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम भी जो है यही बता देते कि आज इसके वो यही बात आप भी इनसे कहते थे जिसका ये जिक्र इस आयत करीमा में है, और जाहिर है आप वही कुछ जो है उनसे कहते थे जो अल्लाह ताला आपको कुरान करीम के अंदर बताता था, और जो अल्लाह ताला आपको आपके दिल के अंदर डाल देता था। आप बता देते कि ये वक्त दूर नहीं है जब खुद इस मक्का पर इस्लाम का गलबा होगा, और इस्लाम ये नबी अकरम सल्लम की जबान मुबारक से कितनी मरतबा ये बात निकली है कि अल्लाह ताला जमीन के बड़े हिस्से पर मुसलमानों को खिलाफत अता फरमाएगा, इस जिंदगी में उनको ऐसी इज्जत और सरफराजी और खुशहाली से नवाजेगा जिसका तुम तसव्वुर भी नहीं कर सकते, और कह सकते थे कुरैश तुम इस कलमे को जो है वो तुम तस्लीम कर लो और वो अजम जो है वो तुम्हारे अंडर आ जाएंगे, तुम्हारे जेरे सर नगू हो जाएंगे, तुम इस कलमे को और इसको जो है वो द कबूल कर लो। फिर ये इनकार करने वाले इसका जवाब के मजाक उड़ाते थे और जगह जगह पे हर जगह पे उड़ाते थे, दो आपके साथ है कौन भला, ये गरीब गुरबे और चंद जो है ये कमी और ये कुम्हार और लोहार और ये जो है मक्का के ये लोग जो है आपके साथ हैं, और चंद एक एक दो बंदे जो है वो बस अबू बकर उजर रजी अल्लाह तआला और उजर उस्मान रजी अल्लाह तआला जैसे ये दो चार बंदे हैं, और जो है ना बातें हो रही हैं पूरी दुनिया की, या फिर जो है आगे चलकर वो कहते थे कि भाई जो हुआ भाई खाने पीने को है नहीं है, और खैर ख्वाब जो है कैसो किस तरह के महल्लात के जो है लोगों को दिखाए जा रहे हैं, तो ये बातें इस तरह की जो है वो कहते थे, ये मजाक जो है उड़ाया करते थे। लेकिन ये बात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मक्की दौर के अंदर भी और फिर मदनी दौर के अंदर भी तवादुर के साथ आप ये बताते रहे हैं कि बिल आखिर ये दावत जो है वो गालिब होके रहेगी, ये दावत गालिब होगी, और इसकी कई मिसालें हैं। काबा के कुली बरदार जो थे हजरत उस्मान बिन मजून, फतेह जो है एक दिन उस नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने काबा को खोलने की के लिए कहा तो जो है वो उसने खोलने से इनकार कर दिया, और कहा कि उस्मान, आप सल्लम ने फरमाया उस्मान वो कैसा वक्त होगा जब इस काबे की चाबी मेरे पास होगी और फिर हम जब चाहें जिसको जो है ये दे दें। तो कहने लगे कि ये क्या कुरैश के ऊपर इस जिल्लत का वक्त भी आने वाला है, इतने जलील हो जाएंगे कुरैश। फरमाया कि नहीं, वो उनकी जलालत के नहीं उनकी इज्जत का जो है वो निशान होगा। और फिर हजरत फतेह मक्का के दिन खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वो चाबी आपके हाथ में थी और फरमाया कि उस्मान को बुलाओ, चूंकि उनके खानदान में चली आ रही थी, तो फिर आपने वो चाबी भी हजरत उस्मान बिन मजून रजी अल्लाह तआला अन्हु को हवाले की। तो ये वो, या फिर फतेह मक्का के वक्त जो है जब आप मक्का से बाहर जो है वो रात को वो थे खैमाजन थे और पूरे इस्लामी लश्कर खैमाजन था, तो वो सुफियान जो है ये निकलने के लिए देखने के लिए जासूसी के लिए गया और पकड़ा गया, اور پھر حضرت عباس رضی اللہ تعالیٰ نے, جو آپ کے چچا تھے, آپ کو ان کو پکڑ کے لے گئے نبی اکرم صلی اللہ علیہ وسلم کے پاس اور آپ سے جو ہے ان کے بارے میں امان طلب کی. تو پھر صبح کو جب تمام لشکر جو مکہ میں داخل ہوا, اور تو نبی اکرم صلی اللہ علیہ وسلم نے تمام قبائل کو الگ طور پہ باری باری جو ہے پریڈ کا جب حکم دیا, اور وہ ہر جو ہے وہ قبیلے کا ایک الگ طور پہ جو ہے وہ جھنڈا تھا, اور ان کے اپنے الگ نشان تھے, یا کوئی لباس تھا, یا کوئی امامے الگ تھے. تو وہ جب مارچ پاس شروع ہوا, تو پھر حضرت عباس کے ساتھ ابو سفیان کھڑا تھا, اور یہ شان و شوکت اور یہ مارچ پاس دیکھ کے کہنے لگا, اس نے تبصرہ کیا کہ بھائی عباس, واہ, تمہارا جو ہے بھتیجا تو بڑا بادشاہ بن گیا ہے. تو حضرت عباس رضی اللہ تعالیٰ نے فرمایا کہ ابو سفیان بادشاہ نہیں, نبوت, یہ بادشاہت نہیں ہے, یہ نبوت ہے. تو وہ چیز جس کا ابو سفیان اور اس ان کے دوسرے سرداران مکہ ہمیشہ جس کے مذاق اڑایا کرتے تھے, وہ چیز ان کے سامنے آ گئی, اور قرآن کی یہ جو ہے وہ بالکل پیشنگوئی لفظ بلفظ پوری ہوئی. یا ہجرت کے دوران سراقہ بن مالک کا واقعہ, جب آپ نے فرمایا کہ سراقہ, کیسا وہ وقت ہو گیا جب میں تمہارے ہاتھ میں کسرو کنگن کے کنگن دیکھ رہا ہوں, تو کہنے لگا, اس کو یقین نہیں, کہتا کہ کس 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 کیسر و کسرا کی بات کر رہے ہیں آپ؟ تو فرمایا کہ یہ جو ہے کسرا, جو ایران کا جو ہے بادشاہ ہے, اس کی بات کر رہے ہیں. تو اور بال آخر یہ پیشن گوئی بھی پوری ہوئی کہ حضرت عمر کے دور کے اندر آپ نے وہ اس کے جو کسرا کے جو کنگن تھے وہ سراغ مالک کو دیے, کہ وہ خود اس کے جو ہے وہ گواہ تھے اس بات کے. تو یہ وہ بات تھی جو نبی علیہ وسلم بالکل تواتر کے ساتھ بتاتے رہے, اور قرآن نے بھی بتائی, اور یہ بات ان کی جو ہے وہ پوری ہوئی. الم جروکم, کیا تو نے نہیں دیکھا, یہ را جرا ہوتا ہے, را جرا رویتن دیکھنے کے معنوں کے اندر آتا ہے. اس میں بہت سارے الفاظ, رایت, رائی, مرئی, غیر مرئی, یہ سارے لفظ اسی سے نکلے ہوئے ہیں, را سے. کم اہلکنا, کم, کتنے, اہلکنا, اہلکا, ہلاک کیے, نا, ہم نے, کتنے ہم نے ہلاک کیے, کتنی انہیں ہلاک کی جو ہے, من قبل ہم, اس سے قبل, من کرنے, کرن, کرن جو ہے ظاہر کوئی کرن سی کوئی چیز ہے جو ہلاکی, اور کرن کہتے ہیں قوموں کو, یا کرن جو ہے امت کو بھی کہتے ہیں, ایک زمانے کے لوگوں کو بھی کہتے ہیں. تو یہ اس کی جمع جو ہے وہ قرون آتی ہے, جیسے نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث بھی ہے کہ خیر القرن, خیر القرون کرنی, ثم الذین یلونہم, ثم الذین یلونہم, سب سے جو بہتر زمانے ہیں ان میں سے, سب جو زمانے ہیں ان میں سب سے بہتر زمانہ میرا زمانہ ہے, اور پھر اس کے بعد کا زمانہ, اور اس کے بعد کا زمانہ. تو یہ وہ لفظ ہے کرن اور قرون, دونوں لفظ اس میں استعمال ہوئی ہیں. فرمایا کہ کتنی, اللہ تعالیٰ فرمایا کتنی قوموں کو ہم نے سے پہلے ہلاک کیا, مکناہم فی الارض, مکناہم. اچھا, یہ لفظ جو ہے مکنا, بظاہر آپ اچھی اردو پڑھتے ہیں تو اس کے اندر یہ آپ کو نظر بھی آیا ہوگا, ملا بھی ہوگا, دیکھا پڑا بھی ہوگا. اس کا ترجمہ ہے اختار دیا ہم نے جن کو زمین. اچھا, یہ لفظ مکنا, میم کاف مکان جیسے ہوتا ہے, مکنا کا مطلب ہوتا ہے ٹھہرنا کسی جگہ پہ, یا پھر اس کے معنی کے اندر عزت والا بھی ہونا. تو جو شخص مکان والا ہے وہ ٹھہرا ہوا بھی ہے کسی جگہ پہ, اور وہ مکان جو پراپرٹی ہونے کی وجہ سے وہ عزت والا بھی, یا اس کی جو ہے وہ جمع ہوا ایک جگہ پہ. تو یہ جو لفظ مکنا ہے, باب تفیل ہے, سیکنڈ فارم دا باب ہے, اس کے مطلب مکان دینا کسی کو, قوت دینا, اقتدار دینا, عزت دینا, یہ ساری معنی اس کے اندر پھر آ جاتے ہیں. تو یہ تمکین جو لفظ اس اردو میں استعمال ہوتا ہے, یہ اردو معنوں میں ہوتا ہے تمکین فی الارض, یہی لفظ ہے, اسی مکنہ کا جو مصدر ہے وہ تمکین اردو میں استعمال ہوتا ہے. تمکین فی الارض یعنی زمین کے اندر جو ہے وہ کوئی جم جانا, زمین میں قوت اور اقتدار کا مل جانا, یہ اس معنی میں استعمال ہوتا ہے. تو جن کو ہم نے اقتدار دیا تھا زمین میں, تو اسی سے پھر مکین جو لفظ ہے, یہ رتبے والا, جو غالب کا ایک شعر بھی اس میں ہے, یہ اس میں آتا ہے کہ ہر ایک مکان کو ہے مکین سے شرف حسد, مجنوں جو مر گیا تو جنگل اداس ہے. یہ وہ بھی مکان اور مکین انہی معنوں کے اندر جو اس شعر کے اندر بھی جو استعمال ہوئی ہے. ما علم, نہیں دیا, نمکن, وہ اقتدار, لکم, جو تم کو, یعنی ہم نے اس سے پہلے وہ اقتدار, وہ قوت, وہ جو ہے تمکین فی الارض لوگوں کو دیا جو تمہیں نہیں دیا, अरसलना और हमने भेजा आसमान से, अलैहिम उन पर मिद्रारा, मिद्रार भेजा। और ये जो लफ्ज मिद्रार है इसके मानी है लगातार बरसती हुई मूसलाधार। अच्छा ये लफ्ज दार रा रा के, ये इसका मादा है, दर्रा या दिर्रो दर्रन, मुसलसल बहना किसी चीज का, फरावानी का होना किसी चीज का, दुनियावी जो चीजें हैं माल और दौलत में से, तो फिर ये इस मानों के अंदर जो इस्तेमाल होता है, तो इससे फिर मिद्रार जो है मुबालगे का सीगा है। इसमें के फिर में लगातार बरसना, मूसलाधार बारिश, रिज की फरावानी होना इस मानों के अंदर इस्तेमाल होता है। और इससे जो उर्दू में लफ्ज निकला हुआ है वो मदारत है, यानी किसी चीज की बहुत ज्यादा खिदमत जो है, और इज्जत देना किसी को, और खिदमत करना और तवाजो करना किसी की, ये जो है मदारत है, इसी से उर्दू में निकला हुआ लफ्ज है। तो फिर हमने उन पर यानी फरमाया कि कुछ कौमों को हमने इख्तितार दिया, अल्लाह ताला फरमा रहा है, और उन पर फिर हमने बड़ी दुनिया की फरावानी की, उन पर जो है अबंडेंस जो चीजों थी नेमतों की वो हमने की है। वजअलना अनहारा और वजअलना, और हमने बनाया या निकाली अनहार, नहरें बनाई हमने, नहरें निकाली, तजरी वो बहती थी, मिन तहतिहिम उनके नीचे, फाहलक ना हम फाहलक फा पस फिर अहलका तबाह कर दिया, हला कर दिया, ना हमने हम उनको, फिर हमने उनको हला कर दिया, तबाह कर दिया, क्यों, बेजुनूबे हैं बागर बे साथ, जुनूब जम की जमा गुनाह, हिम उनके, फिर उनके गुनाहों के सबब हमने उनको बर्बाद तबाह कर डाला। वो अनशा ना, वो अनशा, अनशा का मतलब अनशा उठाना, पैदा करना, अनशा युनशी इंशा, उठाना पैदा कर, दोनों मानी इसके होते हैं, बाबे फाल है। हमने फिर उठाया पैदा किया, मैं बाद में उनके बाद, करन आखिरी, करना भी है लोगों को, उम्मतों को, कौमों को, आखिरी दूसरी, ये आखिरी नहीं है, ये आखरीन है, खा के ऊपर जबर है, अगर खा के नीचे जेर हो तो फिर उसके मानी और हो जाएंगे, बदले वो। आखर का मतलब होता है दूसरा, अदर्स या दूसरी, और आखिर का मतलब होता है लास्ट, आखिरी। तो ये दोनों लफ्ज कुरान में आते हैं, इनका जो है फर्क मलहूज रहे, तर्जमा इसके पढ़ने।
क्या उन्होंने देखा नहीं कि इनसे पहले कितनी ऐसी कौमों को हम हलाक कर चुके हैं जिनका अपने अपने जमाने में दौर दौरा रहा है? उनको हमने जमीन में इख्तदार बख्शा था जो तुम्हें नहीं बख्शा है, इन पर हमने आसमान से खूब बारिशें बरसाई और इनके नीचे नहरें बहा दी, मगर जब उन्होंने कुफ्र आने नहमत किया तो आखिरकार हमने इनके गुनाहों की पादाश में इन्हें तबाह कर दिया और इनकी जगह दूसरे दौर की कौमों को उठाया।
अब बिल्कुल इसी तरह ये आयत जो है इसका आप जो है उन्वानात आप मुतय्यन कीजिए कि अल्लाह ताला का एक कानून यहाँ पे बयान हो रहा है कि अल्लाह ताला जो है वो कौमों को मोहलत देता है, उनको जो नेमतें देता है, और फिर अल्लाह ताला देखता है कि ये कौमें उसकी निस्बत क्या रवैया अख्तियार करती हैं, शुक्र का या कुफर का, तो फिर उसी हिसाब से अल्लाह ताला उनको जो है, अगर वो कुफर का, फरमाया कि अगर वो कुफर का रवैया, नाशुक्री का रवैया, बगावत का रवैया अगर अपनाएंगी तो फिर अल्लाह ताला उनको तबाह बर्बाद कर डालता है, उनके बाद दूसरी कौमों को ला खड़ा करता है। ये तारीख से शहादत लाएगी ये एक, और तारीख में गौर व फिक्र ना करने और गुज़श्त उम्मतों के दर्दनाक अंजाम से सबक ना हासिल करने की वजह से ये अल्लाह ताला की आयत का जो इनकार कर रहे हैं और कुफर कर रहे हैं, उनको सरजनिश की गई है कि जरा तारीख में गौर व फिक्र करो, क्यों नहीं तुम गौर व फिक्र करते, क्यों नहीं सबक हासिल करते। कुरैश को ये गरा नहीं होना चाहिए, चूंकि ये इस पूरी सूरत के मुखातबीन कुरैश है, और बिलमूम खसूसी तौर पर और बिलमूम तमाम इंसान, तो फरमाया कि आज उनको बड़ी शान शौकत है, उनके बड़े तजारत है यमन की तरफ और शाम की तरफ और हिंदुस्तान और चीन की तरफ भी, लेकिन और वो समझते हैं उनको हिलाया नहीं जा सकता और उनके इकतदार बड़ा मजबूत है, लेकिन अल्लाह ताला फरमा रहा है कि कितनी कौमें गुजरी हैं जिनको अल्लाह ताला ने तुमसे, तुम तो ये एक छोटा सा शहर है मक्का, और इसका इकतदार जो इसके ऊपर जो जुजवी इकतदार तुम्हारा है, इसकी बुनियाद इसमें बड़ा गर्रा है तो अपनी दौलत का और अपनी कुव्वत का और अपने तमक्कुन का, लेकिन इससे ज्यादा कहीं ज्यादा जो है दौलत और इज्जत और तमक्कुन और कुव्वत अल्लाह ताला ने अता की थी पहली कौमों को, लेकिन आज उनके नामो निशान भी नहीं मिलता। तो लिहाजा ए कौम कुरैश, तुम्हारे इलाके के अंदर, तुम्हारे एरिए के अंदर, अरब पेनिनसुला के अंदर, अब जरा कौम आद की शान शौकत का तस्वर करो, इसी जजीरे के अंदर आबाद थे, कैसी अजमत अजीम जो है वो दुनियावी लिहाज से अजीम कौम थी। और फिर कौम समूद भी बड़ी ताकतवर थी और अपने इलाके में बड़ा रोब और दबदबा था और ऐसी टेक्नोलॉजी थी कि जिसका तुम खुद तस्वर भी नहीं कर सकते। पहाड़ों को तराश के आलिशान महल बनाते थे और पार्लियामेंट और बड़े बड़े हाल बनाते थे और उनके घर भी थे। और फिर उन कौमों को ऐसी अल्लाह ताला ने कुव्वत और सदत दे रखी थी जो जिसका श्रेय शीर भी तुमको हासिल नहीं है। लेकिन जरा देखो तो सही उन कौमों के साथ क्या हुआ, उनके साथ उनको अल्लाह ताला ने तबाह बर्बाद कर डाला कि वो उन्होंने अल्लाह ताला के साथ जो है वो अल्लाह का इनकार किया और बगावत और सरकशी की। और तुम्हारी हैसियत उनके सामने क्या है? और इसलिए ये याद रखना चाहिए कि तारीख में कौमों की तबाही का असल असबाब वसायल और असबाब की कमी नहीं होती। दुनिया की बहुत सारी कौमें तो वसायल और असबाब के बगैर ही दुनिया के जो है उरूज तक जो है वो पहुंच गई हैं। और खुद मुसलमानों की तारीख और दूसरी कौमों की तारीख भी इसमें जो है वो इस पे शाहिद है। असल वजूहात कौमों की तबाही की अखलाकी हुआ करती हैं, अल्लाह की नाफरमानी, अल्लाह की दी हुई बेशुमार नेमतों और कुव्वत और असबाब की नाशुक्री होती है, उसके अहकाम से बगावत होती है। और फिर उनके ये जो गुनाह मजमूई तौर पर जब इतने ज्यादा बढ़ जाते हैं तो फिर अल्लाह ताला उन गुनाहों की पादाश में उनको पकड़ लेता है और कोई छुड़ाने वाला फिर छुड़ा नहीं सकता। और अल्लाह ताला ने कुरान में दूसरी जगह भी कितनी जगह फरमाया फकुल नखजना बिदंबिही, फिर अल्लाह ताला ने उनको पकड़ लिया उनके गुनाहों के सवाब। ये वो बात होती है, ये वो बात बताई गई है, कुरैश को समझाई गई है कि कौमों में जब भी कुछ ये जरायम जो बड़े जरायम है कुछ अफराद तक महदूद होते हैं तो कुदरत अगमाज भी कर लेती है, जो है सरफ नजर भी हो जाता है अफराद से चंद अफराद तक। लेकिन जब ये गुनाहों का इर्तिकाब वबाई शक्ल अख्तियार कर लेता है और इज्तिमाई इदारे उसका शिकार होने लगते हैं और इक्तदार भी फिर उसका पुश्तपनाह जब हो जाता है उन गुनाहों का और उस जुल्म का, तो फिर बिलुमूम अल्लाह ताला का अजाब उस कौम के ऊपर आ जाता है। लेकिन अजाब आने से पहले पहले अफराद को भी और इदारों को भी और बाज़ दफा हुकूमतों को भी अल्लाह ताला जो है वो झटके देता है, उनको मसायब का शिकार किया जाता है, उनको इब्तला में डाला जाता है, उनको मुख्तलिफ हवादिस से दोचार किया जाता है, जो है वो कौमी वो कुछ इस तरह जो नेशनल डिजास्टर उनको उन पे आ जाते हैं ताकि ये लोग अल्लाह ताला की तरफ लौट सकें, रुजू कर सकें अल्लाह ताला की तरफ। और अल्लाह ताला के जिस कानून और जिस सुन्नत का यहाँ पे तज़किरा होता है कि वो हमेशा गुनाहों की पादाश में पकड़ा करता है, पालकना बिज़नूबिहिम, अल्लाह ताला उनके गुनाहों उनके करतूतों की बुनियाद पर लोगों को जो है पकड़ करता है। क्या हमारे लिए जरूरी नहीं है आज कि हम इस आईने में, ये वो आईने जो कुरान ने हमें दिखाया है इस सूरत की इस आयत करीमा के अंदर, कि हम अपनी किस्मत भी तलाश करने की कोशिश करें, अपनी असल सूरत की शनाख्त करें, अपनी पूरी तारीख को गौर से देखें कि हमने इनफरादी गुनाहों के साथ साथ कहीं इज्तिमाई गुनाहों का इर्तिकाब तो नहीं कर रहे? क्या ऐसा तो नहीं है कि अल्लाह ताला के साथ हमने कुछ वादे किए और जिन्हें पूरा हमने नहीं किया? और फिर अल्लाह ताला का उसूल तो यही है कि फितरत तो कर लेती है, कभी करती नहीं मिल्लत के गुनाहों को माफ। ऐसा तो नहीं है कि हम इज्तिमाई तौर पर गुनाहों के अंदर जो है वो अल्लाह ताला के साथ इज्तिमाई बगावत कर रहे हैं? और बिल्कुल हकीकत में अजीज बहनों और भाइयों ऐसा ही है कि हम बतौर कौम अल्लाह ताला से बगावत पे जो है वो आमादा है, बरसर पैकार हैं। इस वजह से अल्लाह ये हम हमारी जो हालत है और ये जो एक अजाब की जो सूरत है या इस इब्तला के ऊपर जो अल्लाह ताला ने हमें भेजी है ताकि हम अल्लाह ताला की तरफ रुजू कर सकें, उसकी तरफ रुजू न करने की कोई सूरत हम जो देखते नहीं, अल्लाह ताला की तरफ रुजू नहीं कर पा रहे। और फिर उसके बाद अल्लाह ताला दूसरी कौमों को उठा खड़ा करता है और उन पर भी इसी कानून इतलाही का इतलाक होता है। अल्लाह ताला का ये कानून किसी के लिए भी नहीं बदलता, किसी कौम का भी, कोई कौम अल्लाह ताला की रिश्तेदार नहीं है, तमाम कौमों के लिए यही कानून है और जो इस कानून पे पूरा उतरता है उस पे ये कानून के इतलाक होकर रहता है। वलौ नज़लना अलैका, वलौ और अगर नज़लना हम उतारते अलैका आप पर किताबन फी किरतासिन, किताब लिखी हुई फी किरतासिन किसी वरक में, लिखी हुई किसी वरक में, किरतास का मतलब होता है कोई भी चीज जो जिस पर लिखा जा सके, कोई भी पार्चमेंट होता है, कोई कागज कोई वरक ऐसी चीज पार्चमेंट जो है वो किरतास कहलाती है। जैसे किरतास अबीज होता है, वाइट पेपर होता है, और जो है वो इसी तरह के किरतास जो है के हवाले से बहुत सारे अल्फाज उर्दू में जो मुस्तमल है। फलमसूह, पस वो लमसा छूना, हु वो उसको छूते, यानी कोई किताब अल्लाह ताला लिखी हुई उतारते और फिर वो उसको छू भी लेते, बेअैदीहिम अपने हाथों से, लकाल अल्लज़ीन कफरू तब भी फिर भी यकीनन, कफरू वो लोग जरूर कहते जिन्होंने कुफर किया, इन हाजा इल्ला, हम पहले बताते चल रहे हैं कि अगर ये लफ्ज इन जो है, वैसे तो ये अगर का होता है, अगर ये इल्ला के साथ आए तो ये नफी के मानी देता है, ये हरफे नफी बन जाता है इल्ला के साथ, नहीं है हाजा ये इल्ला मगर, नहीं है ये मगर सेहर मुबीन, सेहर जो है वो जादू, मुबीन खुला, ये खुला जादू, इसके तर्जमा पढ़ दे सर।
ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम, अगर हम तुम्हारे ऊपर कोई कागज में लिखी हुई लिखी लिखाई किताब भी उतार देते और लोग इसे अपने हाथों से छू कर भी देख लेते, तब भी जिन्होंने हक का इनकार किया है वो यही कहते ये तो सरेही जादू है।
जाहिर है ये मुशरिकी के मक्का का अनाथ था और उसके जवाब था कि, और इस आयत करीम का ताल्लुक इस सूरत के मरकजी मजमून से भी है, और वो मरकजी मजमून यही है कि ये लोग जो है, बहुत बड़ा मुतालबा था कुफारे मक्का का कि आप कोई हिस्सी मोजजा जो है हमें दिखा दे, हिस्सी मोजजा वो है जिसको महसूस करें, जैसे हजरत ईसा अलैहिस्सलाम जो थे किसी मुर्दे के जो है कहते थे बिज़्निल्लाह कुम बिज़्निल्लाह, तो उठ खड़ा होता था, और किसी कोड़ी के मारे मरीज को जो है हाथ फेरते थे वो शिफा हो जाती थी, और एक जो है एक परिंदा मट्टी के बना के जो है कहते थे कि उड़ अल्लाह ताला के नाम से, तो उड़ने लगता था, तो ये जो है हिसी मौजे हैं, तो कहते थे कि ये हिसी मौजा जो है वो दिखा दिया जाए, यानी वे वक्त भी था और बड़ा हाई टाइम था जब इस दौर के अंदर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर कुरैश मक्का का बड़ा दबाव था कि आप सल्लल्लाहु अलैहि वसल्लम जो है अपनी रिसालत अगर मनवाना चाहते हैं हमसे तो फिर हमें कोई ऐसा मौजजा कर दिखाएं, आप जो है जैसे दूसरे अंबिया अलैहिस्सलाम पे मौजजा है, आप आसमान पे चढ़ जाएं, मक्का में कोई बाग बना दें, आप कोई सोने का ढेर जो है ना वो लगा दें, कोई चश्मा निकाल दीजिए, कोई महल बना दीजिए, इस तरह की बात जिसे हम अपनी आंखों से जो है वो देख सकें, और इस कुरान को दूसरी जगह जो है कई जगहों पे कहा भी है क्या लनो मिन अलग हत्ता तफजुरा लना मिन अलग जम्बुआ, आप जमीन में से नहीं मान लेंगे जब तक आप कोई चश्मा उबलता हुआ हमारे सामने हमारी आंखों की जमीन से ना निकाल ले, और ये जो है वो बातें जो है की जाती थी, और जो है इस तरह का जो है वो किए जाते थे, आपके आपसे मुतालबे किए जाते थे, और उनकी तरफ से ये मुतालबे जो थे ये रोज जोर पकड़ते जा रहे थे, और अवाम में ये सोच गहरी होती जा रही थी कि हमारे सरदार ठीक तो कहते हैं, इससे पहले भी अम्बिया तो आपको क्यों मौजजा, अगर आप रसूल हैं तो आप भी ऐसे मौजजा जो है वो क्यों नहीं दिखाते फिर, अगर आप सही पहले रसूल तो दिखाते रहे आप भी दिखा दीजिए, तो इस तरह का जो है फिर अल्लाह ताला ने इन यहाँ पे जवाब दिया, और ये अब्दुल्ला बिन अभी उमैया का एक जो है इस तरह मुतालबे का जो है हदीस मुबारक में भी, और नजर बिन हारिस का भी, ये दोनों ये जो ऊपर आयत जो है वो जो की गई है सूरह इसरा की जम्बुआ, ये नजर बिन हारिस के बारे में भी है, और अब्दुल्ला इब्ने अबी उबैया का भी, ये हुज़ैफ़ा था इनके नाम, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की फूफी जात थे जो है, और ये जो है आपके पास आए और कहा कि मैं तो तभी मानूंगा कि आप आसमान में जाएं, आसमानों से एक किताब लिखी हुई लाएं, उसमें मेरे नाम का एक जो है एक ऐसा खत हो या इस तरह मेरे नाम का इंतसाब हो कि मैं आप ईमान ले आऊं, इस तरह का कोई हो, तो फरमाया कि अगर आप कर भी लें तो मैं फिर भी ईमान लाने वाला नहीं हूँ, ये मुसलमान होने वाला नहीं हूँ, तो इस तरह के जो है वो इस तरह के मुतालबे करते रहते थे, लेकिन ये एक जमीनी बात है कि ये फिर अब्दुल्ला इब्ने इब्ने उमैया जो है हुज़ैफ़ा जो है ये बाद में खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाए, और फिर बड़ी जो है इस बात का उनको जो भी नबी अकरम की शदीद तरीन मुखालफत करते रहे थे जो है उसे रुजू किया, और फतेह मक्का से पहले इस्लाम कबूल किया, फतेह मक्का की जो है गजवे के अंदर और फिर गजवे ताइफ के अंदर और गजवे हुनैन के अंदर हिसाब में शरीक हो रहे, और गजवे ताइफ के अंदर जो है फिर शहीद हुई है, तो ये अलग बात है, अल्लाह ताला ने उनको तौफीक दी इस तरफ हिदायत दी ईमान की, लेकिन अल्लाह ताला का फैसला ये था कि अब कोई हिस्सी मौजजा नहीं दिखाया जाएगा, ये बात याद रख लेनी चाहिए, इस सूरत के अंदर ये मजमून पीक पे जाके आगे आएगा और बार बार आएगा, और बिल्कुल आप हैरान होंगे अल्फाज में, इंसान को वो अल्फाज जो है वो स्टन कर देते हैं, जो अल्फाज جو نبی اکرم صلی اللہ علیہ وسلم کی خواہش تھی کہ کس طریقے سے کوئی معجزہ آ ہی جائے، اور پھر جو اس پہ اللہ تعالیٰ کا جو ہے جواب ہے وہ آگے آنے والا ہے، تو اللہ تعالیٰ نے بالکل واضح دو ٹوک الفاظ میں وہاں پہ فرما دیا کہ کوئی اسی معجزہ نہیں دکھایا جائے گا. سب سے بڑا معجزہ تو قرآن مجید ہی ہے جو نازل کر دیا گیا ہے، جو بھی شخص اب حق کا طالب ہے اس کے لیے اس کے اندر ہے، موجود ہے. اگر یہ اسی معجزے مشرکین دیکھ بھی لیں تو کہیں گے کہ ہماری آنکھوں پر جادو کا اثر ہو گیا ہے، ہماری نظر بندی کر دی گئی ہے. اور یہ چھوٹے موٹے بہت سارے اس طرح کے نبی اکرم صلی اللہ علیہ وسلم کے معجزے دیکھ چکے تھے. اگر معجزے ان کی ہدایت کے لیے کافی ہوتا تھا تو آپ کی ساری زندگی ان کے سامنے تھی، اتنے معجزات دیکھ کر ایمان لا چکے ہوتے. لیکن ان معجزے کو انہوں نے جادو کہہ کر اس کا تمسخر اڑایا اور حق کو قبول کرنے سے انکار کیا. کوئی ایسا معجزہ جو تحدی اور مطالبے کے جواب میں آ جائے، یعنی چیلنج بن کے جو لایا جائے کہ آپ دکھا دیں لازمی طور پر یہ معجزہ، ہم ایمان لے جائیں گے، اس کے آ جانے کے بعد نہ ماننے پر کسی قوم کی مہلت عمل پھر ختم ہو جاتی ہے. اللہ تعالیٰ پھر اس کے بعد یقینی طور پر عذاب کو لے آتا ہے نہ ماننے کی صورت کے اندر، اور پچھلی قوموں کی تاریخ جو ہے یہی رہی ہے. اس لیے اناد اور دھرمی کا نتیجہ لازمی طور پر ہلاکت اور محرومی ہے، اور یہ اللہ تعالیٰ کی رحمت ہے کہ وہ ایسا معجزہ نہیں دکھا رہا. اس لیے کہ ابھی اس معاشرے کے اندر بہت سی سعید روحیں موجود تھیں جو نبی اکرم کے سو اوپر جو ایمان لا رہی تھیں آہستہ آہستہ. اور یہ بات بھی کہ ایمان وہ معتبر ہے جو غیب میں رہتے ہوئے، یعنی ایمان بالغیب بڑا معتبر ہے، پھر غیب میں رہتے ہوئے بھی اس آفاق میں، اس کائنات کے اندر اور اپنے نفس کے اندر ایک انسان کے اندر، اور پھر عقل و فطرت کے دلائل کی بنیاد پہ لایا جائے ایمان، جن کی انبیاء علیہ السلام دعوت دیتے رہے ہیں. اور اگر چھپے حقائق منکشف ہو جانے پر انسان ایمان لے آئے تو پھر وہ کون سا ایمان ہوا؟ وہ تو پھر ہر چیز انسان کی جو ہے وہ بالکل قیامت میں تمام منکرین جو ہے یہ ایمان لے آئیں گے کہ ساری حقیقتوں کو، جہنم کو اور حساب کتاب کو اور دوزخ کو اور جنت کو، ہر چیز کو اپنی آنکھوں سے دیکھ لیں گے. تو ایمان تو وہی معتبر ہے جو غیب میں رہتے ہوئے پھر انسان اپنی عقل و فطرت کے دلائل کے اوپر جو ہے وہ لے آئے. تو یہ عزیز بھائیوں اور بہنوں آج کا جو ہے وہ سبق تھا. اس اضافی جو مواد ہے ریفرنس مٹیریل، اس کے اندر جب میں نے کہا تھا کہ الموجم جو امام طبرانی کی حدیث کی کتب ہیں ان کا تین کا جو ہے وہ ذکر ہے، الموجم الکبیر، الموجم الاوسط، الموجم الصغیر. اب اس لیے کہ آپ اسلامی لٹریچر پڑھتے ہیں ان کا تذکرہ ہوتا رہتا ہے حدیث کی کتب کا کہ یہ وہ ہے، یہ الموجم کون سی کتاب ہوتی ہے، یہ وہ کتاب ہوتی ہے جو جس میں حدیث کے راوی جو ہیں صحابہ کرام یا تابعین یا تبع تابعین یا شیوخ جو ہیں جنہوں نے روایت کی ہے ان کو حروف تہجی کے اعتبار سے جمع کیا جائے، وہ کتاب الموجم کہلاتی ہے. تو امام طبرانی نے جو ہے وہ تین موجم لکھے ہیں، بڑے مشہور ہیں، اور جو ہے وہ آپ 100 سال کی عمر آپ نے پائی اور کل 76 کتابیں آپ نے تصنیف کی ہیں. لیکن یہ وہ بھی میں نے سوچا کہ چونکہ ایک ریلیٹڈ موضوع ہے کہ حدیث کتب کی اقسام کتنی ہیں، تو بہت ساری حدیث کتب کی اقسام ہیں، آپ ان میں سے اکثر سنتے رہتے ہیں، جیسے جامع ہے، جامع بخاری، جامع ترمذی، سنن ہے، سنن ابو داؤد، سنن نسائی، سنن ترمذی. یہ کون سی سنن کون سی ہوتی ہیں، موجم کون سی ہوتی ہیں، مستدرک آپ سنتے رہتے ہیں، یہ حدیث مستدرک امام حاکم میں بیان کی گئی ہے تو مستدرک کون سی حدیث ہوتی ہے، مستخرج کون سی ہوتی ہے، صحیح کون سی ہوتی ہے، جیسے صحیح بخاری، صحیح مسلم، ان کو صحیح عین کہا جاتا ہے، وہ کون سی کتاب ہوتی ہے، موضوعات، الموضوعات کون سی کتاب ہوتی ہے، اربعین کون سی ہوتی ہے، الجز کون سی ہوتی ہے، موطا اور المصنف کون سی ہوتی ہے، ترغیب اور ترہیب کیسی کتاب ہوتی ہے، اوائل. تو یہ وہ جو ہے آپ ان کا مطالعہ جو ہے وہ کر لیجئے، اس لیے کہ یہ سامی اس لٹریچر کے اندر ان کا بہت زیادہ تذکرہ ہوتا رہتا ہے، ہم ریفرنس دیکھتے ہیں روزانہ، تو ان کے بارے میں تھوڑی بہت معلومات بھی ہونی چاہیے تاکہ آپ جو ہے ان کو آپ کے ذہن کے اندر ہو کہ یہ کس چیز کا تذکرہ ہو رہا ہے. وآخر دعوانا الحمدللہ رب العالمین، جزاکم اللہ خیر.